ख्रीष्टभन्दा पहिले समय र्यान्डल्फ डनद्वारा सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। अब पृथ्वी निराकार र खाली थियो, गहिरो सतहमा अन्धकार थियो र परमेश्वरको आत्मा पानीमा घुमिरहनु भएको थियो। अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्, र त्यहाँ उज्यालो थियो। अध्याय एकमा योहन्नाले यसो भने, आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। उहाँद्वारा सबै थोकहरू बनाइएका थिए, उहाँ बिना कुनै पनि कुरा बनाइएको थिएन। बनाइएको छ परमेश्वरले उसलाई प्रकट गर्न रोज्नुभएको कुरा मात्र मानिसले सुरुको बारेमा जान्दछ। सिकेका पुरुषहरूको सिद्धान्तहरू अप्रमाणित छन् र प्राय प्रकट गरिएको कुराको विपरीत छन्। अभिलेखको रूपमा सृष्टिको अन्तिम दिन त्यसपछि परमेश्वरले भन्नुभयो, मानिसलाई हाम्रो स्वरूपमा हाम्रो प्रतिरूपमा बनाऊ र तिनीहरूले समुद्रका माछाहरू र आकाशका पंक्षीहरू, गाईवस्तुहरू र सारा पृथ्वीमा शासन गरौं र जमिनमा हिँड्ने सबै प्राणीहरूमाथि। त्यसैले परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। यो सृष्टि उहाँका अन्य सृष्टिहरूभन्दा फरक थियो, किनकि मानिस परमेश्वरको प्रतिरूपमा उहाँको स्वरूपमा बनाइएको थियो। मानिस परमेश्वरको ठ्याक्कै प्रतिलिपि होइन। मानिस मासु र रगत सृष्टि गरिएको थियो, जबकि परमेश्वर आत्मा हुनुहुन्छ। परमेश्वरले मानिसलाई बाँकी सृष्टिको बीचमा शासन गर्न र त्यसमाथि प्रभुत्व जमाउनको लागि राख्नुभयो। उहाँले मानिस आदमलाई काम गर्न र यसको हेरचाह गर्न भन्नुभयो। अनि परमप्रभु परमेश्वरले मानिसलाई आज्ञा दिनुभयो, तिमी बगैँचाको जुनसुकै रुखको फल खान स्वतन्त्र छौ, तर असल र खराबको ज्ञान दिने रुखको फल नखानु, किनभने जब तैले त्यसको फल खान्छस् त पक्कै मर्नेछस्। शैतानले हवालाई झूठ बोलेर प्रलोभनमा पार्न सर्पको रूप धारण गर्यो। जब स्त्रीले रुखको फल खानाको लागि राम्रो र आँखालाई मनपर्ने र बुद्धि प्राप्त गर्न मनपर्ने देखे, तब तिनले केही लिएर खाइन्। तिनले आफ्नो साथमा रहेका आफ्ना पतिलाई पनि दिए, खायो। जेम्सले प्रलोभन प्रक्रियालाई परिभाषित गर्छन्, तर प्रत्येक व्यक्ति प्रलोभनमा पर्दछ जब उसको आफ्नै दुष्ट इच्छाद्वारा उसलाई तानिन्छ र प्रलोभनमा पारिन्छ। त्यसपछि इच्छाले गर्भधारण गरेपछि यसले पापलाई जन्म दिन्छ, र पाप जब यो पूर्ण वर्ष मृत्युलाई जन्म दिन्छ। इबको लागि फल आँखालाई मनपर्दो थियो र उसलाई बुद्धिमान बनाउन वाञ्छनीय थियो, तर अनाज्ञाकारी परिणामहरू छन्। यस मामलामा परिणाम तुरुन्तै थियो। जे होस्, केही परिस्थितिहरूमा परमेश्वरको सामना गर्दा न्याय नहुँदासम्म पाप पत्ता लगाउन सकिँदैन। तिमीहरूलाई स्वर्गबाट परिश्रम र पीडाको भूमिमा हटाइयो। परमेश्वरले सर्पलाई भन्नुभयो, तिमीले यसो गरेको हुनाले तिमी सबै गाईवस्तु र जङ्गली जनावरहरूभन्दा श्रापित छौ। तिमी आफ्नो पेटमा घस्रनेछौ र तिमीले जीवनभरि धुलो खानेछौ। तिमी र स्त्री र तिम्रो सन्तान र उसको बीचमा उसले तिम्रो टाउको कुस्नेछ र तिमीले उसको कुर्कुच्चो प्रहार गर्नेछौ। उसले स्त्रीलाई भन्यो, म तिम्रो सन्तानको पीडा धेरै बढाइदिनेछु। तिमीले सन्तान जन्माउनेछौ र उसले तिमीमाथि शासन गर्नेछ। आदमलाई उसले भन्यो, किनभने तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र त्यो रुखको फल खायौ जसको बारेमा मैले तिमीलाई आज्ञा दिएको थिए, तिमीले त्यसको फल नखानु, तिम्रो कारणले जमिन श्रापित छ। तिमीले त्यो खानेछौ, तेरो जीवनका सबै दिनहरू तिमीहरूका लागि काँडाहरू र पातहरू उब्जाउनेछन्, र तिमीहरूले आफ्नो निधारको पसिनाले तिमीहरूको खाना खानेछौ। जबसम्म तिमीहरू त्यसबाट निकालिएको हो, धुलोको लागि तिमी हौ र धुलोमा फर्कनेछौ। यस पापको साथ आदम र हवा दुवै परमेश्वरबाट अलग भएका थिए र उहाँसँग पुनर्मिलन आवश्यक थियो। यो मेलमिलापको लागि तिनीहरूको अनाज्ञाकारिताको पापको लागि सिद्ध बलिदान चाहिन्छ। परिणामहरू परमेश्वरबाट अलग हुनु पीडा र मृत्यु थियो। तथापि तिनीहरूको सबैभन्दा ठूलो पीडा एक छोरा कैनले अर्को छोरा हाबिललाई मारेपछि भएको हुन सक्छ। कैनको हृदय शुद्ध र ईश्वरीय नभएकोले हत्या हुनु अघि पाप उपस्थित थियो। कैन र एबल दुवैले परमेश्वरलाई बलिदान चढाए, तर कैन क्रोधित भए किनभने परमेश्वरलाई हाबिलको प्रस्ताव स्वीकार गरियो र उनको प्रस्ताव अस्वीकार गरियो। हिब्रूको पुस्तकले बताउँछ कि हाबिलको प्रस्ताव विश्वासद्वारा थियो। अब विश्वास ज्ञान र प्रेममा आधारित छ। त्यसैले हाबिलको कार्य र मनोवृत्तिले परमेश्वरलाई खुसी तुल्यायो भने कैनको मन परेन। परमेश्वरले कैनको बलिदानको बारेमा भन्नुभयो, यदि तिमीले जे ठिक छ त्यही गर्यौ भने के तपाईँलाई ग्रहण गरिने छैन? तर यदि तपाईँ जे ठिक छ त्यो गर्नुहुन्न भने पाप तपाईँको ढोकामा छ, यो तपाईँलाई प्राप्त गर्न चाहन्छ तर तपाईँ यसलाई मास्टर गर्नै पर्छ। त्यसकारण केनले प्रस्ताव गरेको वस्तु स्वीकार्य थिएन वा उसको मनोवृत्ति अस्वीकार्य थियो वा दुवै, उसले आफूसँग भएको सबैभन्दा राम्रो प्रस्ताव नगरेको हुन सक्छ, उसले अधिकृत नभएको कुरा प्रस्ताव गरेको हुन सक्छ वा उसले वास्तवमा के चाहिन्छ प्रस्ताव गरेको हुन सक्छ, तर परमेश्वरको प्रेम बाहेक अन्य मनोवृत्तिको साथ परिस्थिति जस्तो सुकै भए तापनि परमेश्वर खुसी हुनुभएन र कैनलाई किन थाहा थियो? दण्डको रूपमा पृथ्वीले उसको लागि फल फलाउने छैन र ऊ एक बेचैन भट्का हुनेछ। धर्मी मानिसहरूलाई आउँदै गरेको बाढीमा पर्नबाट जोगाउन उहाँले के गर्नुपर्छ भनेर परमेश्वरले नोआलाई बताउनुभयो। निस्सन्देह यी निर्देशनहरू असामान्य तर धेरै स्पष्ट देखिन्थ्यो। एउटै झ्याल र ढोका भएको एउटै प्रकारको काठबाट बनेको डुङ्गा यति लामो, फराकिलो र अग्लो भएकोले आफू र तिनको परिवारलाई कसरी बचाउन सक्छ भनी नोहले प्रश्न पनि गरेको हुन सक्छ। तथापि उहाँले तुरुन्तै अरूलाई तिनीहरूको विद्रोही र पापी जीवनशैलीको नतिजाबारे चेतावनी दिँदै जहाज निर्माण गर्न थाले। विश्वासद्वारा नोहले अहिलेसम्म नदेखिएका कुराहरूबारे चेतावनी दिँदा पवित्र डरले आफ्नो परिवारलाई बचाउन एउटा जहाज बनाए। आफ्नो विश्वासद्वारा उहाँले संसारलाई निन्दा गर्नुभयो र विश्वासद्वारा आउने धार्मिकताको उत्तराधिकारी बने। जहाज पूरा भएपछि नुह र उनको परिवार जहाजमा प्रवेश गरे र भगवान्ले हावामा सास फेर्ने जनावरहरूलाई जहाजमा आउन दिनुभयो। परमेश्वरले ढोका बन्द गरिसकेपछि उहाँले पृथ्वीमा बाढी ल्याउनको लागि गहिराका झरनाहरू र स्वर्गका झ्यालहरू खोल्नुभयो। दिन र महिनापछि पानी कम भयो। त्यसपछि नुह उनको परिवार र जनावरहरू जहाजबाट बाहिर आए। नुहले तुरुन्तै एउटा वेदी बनाए, बलिदान चढाए र परमेश्वरको आराधना गरे। यो भेटीले परमेश्वरलाई खुसी तुल्यायो। परमप्रभुले मनमोहक सुगन्ध सुगन्नुभयो र आफ्नो हृदयमा भन्नुभयो, म मानिसको कारणले जमिनलाई फेरि कहिल्यै सराप्ने छैन, यद्यपि उसको हृदयको हरेक झुकाव बाल्यकालदेखि नै खराब छ, र मैले गरे जस्तै म सबै जीवित प्राणीहरूलाई फेरि कहिल्यै नष्ट गर्ने छैन। जबसम्म पृथ्वी रहिरहन्छ, बिउ र कटनी, जाडो र गर्मी, गर्मी र जाडो, दिन र रात कहिल्यै समाप्त हुने छैन। भगवान्ले केही निर्देशन वा आज्ञाहरू पनि दिनुभयो। जिउने र चल्ने सबै कुरा तपाईँको लागि खाना हुनेछ। जसरी मैले तिमीलाई हरियो बिरुवा दिएँ, अब म तिमीलाई सबै थोक दिन्छु। तर तपाईँले मासु खानु हुँदैन जसमा जीवन रगत छ, र तपाईँको जीवनको रक्तको लागि म पक्कै पनि लेखाको माग गर्नेछु। म हरेक जनावरसँग हिसाब माग्नेछु, र हरेक मानिसबाट म उसको सँगी मानिसको जीवनको लागि लेखा माग्नेछु। जसले मानिसको रगत बगाउँछ, मानिसद्वारा उसको रगत बगाइनेछ, किनकि परमेश्वरको स्वरूपमा परमेश्वरले मानिसलाई बनाउनु भएको छ। तपाईँको लागि फलदायी बन्नुहोस् र संख्यामा बढ्नुहोस्, पृथ्वीमा गुना गर्नुहोस् र त्यसमा बढाउनुहोस्। त्यसपछि परमेश्वरले नुह र सबै जीवित प्राणीहरूसँग एउटा करार स्थापना गर्नुभयो। तर पापले फेरि ढोकामा ढकढक्यायो, किनकि हामीले आफ्नो बुवाको अनादर देखायो जसमा उसलाई आफ्ना भाइहरूको दास बन्न श्राप दिइयो। यसबाहेक तिनीहरूले परमेश्वरको ज्ञानलाई कायम राख्नु उचित ठानेनन्। उहाँले तिनीहरूलाई भ्रष्ट मनमा सुम्पनुभयो, के गर्नु हुँदैन। तिनीहरू सबै प्रकारका दुष्टता, लोभ र भ्रष्टताले भरिएका छन्। तिमीहरू ईर्ष्या, हत्या, कलह, छल र द्वेषले भरिएका छन्। तिमीहरू गफ गर्ने, निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, उद्धट, अहंकारी र घमण्ड गर्नेहरू हुन्। तिमीहरूले खराब काम गर्ने तरिकाहरू आविष्कार गर्छन्। तिमीहरूले आफ्ना आमाबाबुको अनाज्ञाकारी, तिनीहरू मूर्ख, विश्वासहीन, हृदयविहीन र निर्दयी छन्। त्यस्ता काम गर्नेहरू मृत्युको योग्य छन् भनी परमेश्वरको धार्मिक आदेशलाई थाहा भए तापनि तिनीहरूले ती कामहरू गरिरहने मात्रै होइन तर त्यस्ता काम गर्नेहरूलाई पनि स्वीकार गर्छन्। नुहको समय र हाम्रो अवस्था बीचको समानान्तरलाई ध्यान दिनुहोस्। मानिसहरू पापी थिए र हामी पापी हौं, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छौं। तिमीहरू मर्न लागेका थिए र हामी पनि, मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ। नुहलाई धर्मीहरूलाई बचाउन के गर्नुपर्छ भनिएको थियो र हामीले पनि, किनकि यदि हामीले येशु नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गरेनौं भने हामी साँच्चै हाम्रा पापहरूमा मर्नेछौं। नुहको समयका सबै मानिसहरूसँग छनौट गर्ने विकल्प थियो र हामीसँग पनि छनौट छ। म तिमीलाई भन्छु, अब परमेश्वरको अनुग्रहको समय हो, अब मुक्तिको दिन हो। आदम र हव्वाको प्रलोभनपछि वर्षहरू र तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्नुको सट्टा तिनीहरूको इच्छाहरू पूरा गरे। बाढीको 290 वर्षपछि र परमेश्वरले मोसालाई ढुङ्गामा आज्ञाहरू दिनुभन्दा 100 वर्ष अघि तेरह अब्रामको पिता बने। वयस्क भएपछि परमेश्वरले अब्रामलाई एउटा प्रतिज्ञा गर्नुभयो। परमप्रभुले अब्रामलाई भन्नुभएको थियो, तिम्रो देश, तिम्रा मानिसहरू र तेरा पिताको घराना छोडेर म तँलाई देखाउने देशमा जाऊ। म तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु, म तँलाई आशिष दिनेछु, म तेरो नाउँ ठूलो बनाउनेछु र त आशिष हुनेछस्, र जसले तँलाई सराप्छ म तिनीहरूलाई आशिष दिनेछु। परमेश्वरले अब्रामको नाम परिवर्तन गरेर अब्राहम राख्नुभयो जब उहाँले तिनीसँग आफ्नो करार स्थापना गर्नुभयो। त्यसैले अब्राहम आफ्नो घर छोडेर कनान गए। हिब्रु 11 हामी पढ्छौँ, विश्वासद्वारा उहाँले प्रतिज्ञा गरिएको भूमिमा आफ्नो घर विदेशी देशमा परदेशी जस्तै बनाउनुभयो। उहाँ पालमा बस्नुभयो, जस्तै इसहाक र याकुब, जो उहाँसँग त्यही प्रतिज्ञाका उत्तराधिकारी थिए। जब बसालेको सहरको पर्खाइमा, जसको वास्तुकार र निर्माणकर्ता भगवान हुनुहुन्छ, यो स्पष्ट हुनुपर्छ कि अब्राहमलाई परमेश्वरको प्रतिज्ञा एउटै राष्ट्रलाई नभई सबै मानिस जातिको लागि थियो। अब्राहम र उनकी पत्नी सारा निसन्तान थिए, यद्यपि परमेश्वरले उनीहरूका धेरै सन्तानहरू हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। परमेश्वरले छोराको प्रतिज्ञा पूरा गर्न तिनीहरू अधीर भए। मानवीय कारण प्रयोग गरेर तिनीहरूले मामिलाहरूलाई आफ्नै हातमा लिए। तिमीहरूको अधीर कार्यले पछि इस्माएलका सन्तानहरू साराकी दासीबाट अब्राहमको जेठा छोरा र इसहाक, अब्राहम र साराको प्रतिज्ञाको छोरा बीच ठूलो द्वन्द्व निम्त्यायो। अब्राहम र साराको सन्तान जन्माउन शारीरिक रूपमा असम्भव नभएसम्म परमेश्वरले पर्खनुभयो। त्यसैले तिनीहरूले बच्चा जन्माउँदा यो परमेश्वरको प्रतिज्ञा र तिनीहरूको विश्वासको प्रत्यक्ष परिणाम हो भन्ने कुरामा कुनै शङ्का छैन। अब्राहम धेरै राष्ट्रहरूको पिता बने र विश्वासीहरूको पिता भनेर चिनिन्थ्यो, तर उहाँ पापरहित थिएनन्। उनले एकभन्दा बढी पटक झूठ बोले। जब परमेश्वरले सामना गर्नुभयो, उहाँले पश्चाताप गर्नुभयो र उहाँमा आफ्नो विश्वास र भरोसा राख्नुभयो। अब्राहम इसहाक र याकुबका सन्तानहरूद्वारा आज्ञाकारी विश्वासीहरूलाई छुटकारा दिन संसारमा मुक्तिदाता आउनुहुनेछ। जब अब्राम 99 वर्षका थिए, परमप्रभु उहाँ कहाँ देखा पर्नुभयो र भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, मेरो सामु हिल र निर्दोष बन। म र मेरो बीचमा मेरो करारलाई पुष्टि गर्नेछु र तपाईँको संख्या धेरै बढाइदिनेछु। अब्राहमले सबै पुरुषहरूको खतना गर्ने परमेश्वरको आज्ञा पालन गरेर करारमा छाप लगाइएको थियो। यो तिनीहरूको कुनै सन्तान जन्मनु अघि र मोसालाई व्यवस्था दिनुभन्दा 100 वर्ष अघिको कुरा हो। लगभग 1 वर्षपछि इसहाकको जन्म भयो र अब्राहमले करार अनुसार 8 दिनमा उनको खतना गरे। पछि जब इसहाक ठूलो भयो, परमेश्वरले अब्राहमलाई इसहाकलाई होमबलीको रूपमा चढाउन आज्ञा दिनुभयो। यो अब्राहमको विश्वासको परीक्षा थियो। अब्राहमले तर्क गरे कि परमेश्वरले उसलाई इसहाक दिनुभयो जब उहाँ र साराको लागि छोरा जन्माउन शारीरिक रूपमा असम्भव थियो, त्यसैले उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्न इसहाकलाई मृत्युबाट फर्काउन सक्नुहुन्छ। परमेश्वर र अब्राहम बीचको यो सम्बन्धमा के महत्त्वपूर्ण छ? पहिलो र मुख्य कुरा, परमेश्वरले आज्ञाकारी वफादारी चाहिन्छ। अब्राहमको विश्वासद्वारा मानिसलाई उहाँसँग मेलमिलापको बाटो उपलब्ध गराउने परमेश्वरको प्रतिज्ञा सुरु भएको थियो। वर्षौंपछि जब नासरतका येशूले पूर्ण आज्ञाकारी वफादारीद्वारा मानिसका पापहरूको प्रायश्चितको रूपमा आफूलाई अर्पण गर्नुहुनेछ, तबसम्म यो महसुस हुनेछैन। यो प्रतिज्ञाको छोरा इसहाक मार्फत थियो, इस्माएल उनको जेठो छोरो होइन, कि करार जारी रहनेछ किनकि येशू दाऊद मार्फत इसहाकको सन्तान हुनुहुन्थ्यो। यो परमेश्वरको प्रतिज्ञा थियो कि अब्राहमद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष पाउनेछन्। त्यसकारण मानव जातिले आफ्नो मेलमिलाप कमाउन सक्ने कुनै तरिका छैन। यो प्रतिज्ञा र मनोवृत्ति विश्वास र येशू ख्रीष्टको आज्ञाकारिता र मेलमिलापको उहाँको सन्देश हो। यो यति अचम्मको हुनुहुँदैन कि परमेश्वरले विश्वासयोग्य आज्ञाकारीहरूलाई आशिष दिनुहुन्छ र विद्रोही अनाज्ञाकारीहरूलाई हटाउनुहुन्छ। अब्राहम र लुतका गोठालाहरू बीचको समस्याको कारण उनका भतिजा अब्राहमले लुतलाई आफ्नो भूमि छनौट गर्न अनुमति दिए र अब्राहमले अर्को क्षेत्र लिनेछन्। लुतले सदोम सहर नजिकैको राम्रो क्षेत्र रोजे। अनि परमप्रभुले भन्नुभयो, किनकि सदोम र गमोराको विरुद्धमा चिच्याहट ठूलो छ र तिनीहरूको पाप साह्रै गम्भीर छ, म अब तल गएर हेर्नेछु कि तिनीहरूले म कहाँ आएका विरुद्धको विलाप अनुसार गरे कि गरेनन्, र यदि छैन भने मलाई थाहा हुनेछ। परमेश्वरले सदोमलाई नष्ट गर्न स्वर्गदूतहरू पठाउनु अघि उहाँले आफ्नो योजना अब्राहमलाई प्रकट गर्नुभयो, जसले त्यहाँ बस्ने धर्मी मानिसहरूको कारणले सदोमलाई बचाउन परमेश्वरसँग विन्ती गरे। तर त्यहाँ धेरै थोरै थिए, त्यसैले साँझमा सदोम सहरमा प्रवेश गर्दै परमेश्वरका स्वर्गदूतहरू मानिसहरूको रूपमा देखा परे। जब लोतले यी आगन्तुकहरूलाई देखे, तिनले उनीहरूलाई आफ्नो सुरक्षामा आफ्नो घरमा पस्न आग्रह गरे। सदोमको दुष्टता निम्नमा स्पष्ट रूपमा देखिन्छ। अब तिनीहरू सुत्नु अघि सहरका मानिसहरू, सदोमका मानिसहरू, वृद्ध र जवान दुवै प्रत्येक चौथाइका मानिसहरूले घरलाई घेरे। तिनीहरूले लुतलाई बोलाएर भने, कहाँ छन् ती मानिसहरू? आज राति तिनीहरूलाई बाहिर ल्याउनुहोस् कि हामीले उनीहरूलाई शारीरिक रूपमा चिन्न सकौँ। त्यसैले लुत ढोकाबाट बाहिर तिनीहरू कहाँ गए, आफ्नो पछाडिको ढोका थुनेर र भने, कृपया मेरा भाइहरू, यस्तो दुष्टता नगर्नुहोस्। अब हेर्नुहोस्, मेरा दुई छोरीहरू छन् जसले एकजना पुरुषलाई चिनेकी छैनन्। कृपया मलाई तिनीहरूलाई बाहिर ल्याउन दिनुहोस् र तपाईँले तिनीहरूलाई आफ्नो इच्छा अनुसार गर्न सक्नुहुन्छ। यी मानिसहरूलाई केही नगर्नुहोस्। यही कारणले गर्दा तिनीहरू मेरो छतको छायामुनि आएका छन्। अनि तिनीहरूले भने, पछाडि उभिनुहोस्। तब तिनीहरूले भने, यो यहाँ बस्न आएको हो र उसले न्यायाधीशको रूपमा काम गरिरहन्छ। अब हामी तिनीहरूसँग भन्दा पनि खराब व्यवहार गर्नेछौँ। त्यसैले तिनीहरूले मानिस लुतको विरुद्ध कडा दबाब दिए र ढोका भत्काउन नजिक आए। तर स्वर्गदूतहरूले हात पसारेर लुतलाई घरभित्र तानेर ढोका थुनिदिए। स्वर्गदूतहरूले लुतलाई तिनीहरूको कार्यको उद्देश्य यसरी बुझाए, जब बिहान भयो, स्वर्गदूतहरूले लुतलाई हतार गर्न आग्रह गरे र यसो भने, उठ, तिम्री पत्नी र तिम्री दुई छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर जाऊ, नत्र त तँलाई दण्डमा नष्ट हुनेछ सहर, किनकि तिमी त्यहाँ नआउन्जेल म केही गर्न सक्दिन। लुत सोअरमा प्रवेश गर्दा पृथ्वीमा सूर्य उदाएको थियो। तब परमप्रभुले स्वर्गबाट सदोम र गमोरामा गण्डक र आगोको वर्षा पार्नुभयो। त्यसकारण उहाँले ती सहरहरू, सबै मैदानहरू, सहरका सबै बासिन्दाहरू र जमिनमा उब्जाएको सबैलाई भत्काउनुभयो। परमेश्वरले आदम र हवालाई अनाज्ञाकारिताको कारणले गर्दा अदनको बगैँचाबाट हटाउनुभयो र नुह, उसको परिवार र चुनिएका जनावरहरू बाहेक मानिसको दुष्टता र उसको हृदयको खराब मनसाय, मानिसको भित्री अस्तित्वको कारणले सबै मानिसहरूलाई पानीले नष्ट गर्नुभयो। अब उहाँले भयानक दुष्टताको कारण सदोमलाई आगोद्वारा नष्ट गर्नुभयो। यो स्पष्ट हुनुपर्छ कि अनाज्ञाकारिता र दुष्टता परमेश्वरले सहनुहुन्न र त्यस्ता अभ्यास गर्नेहरू पनि नष्ट हुनेछन् जबसम्म तिनीहरू आफ्नो दुष्टताबाट फर्केर परमेश्वरको इच्छा पालन गर्दैनन्। अब्राहम कल्दीहरूको उरमा बसिरहेको बेला परमेश्वरले टाढाको देशमा जान बोलाउनुभयो। उसलाई घर बोलाउने ठाउँ थिएन, उहाँका सन्तानले एक दिन घर पाउनेछन् भन्ने बाचा मात्र। वर्षौँपछि अब्राहमका सन्तानहरू अन्तत मिश्रमा दास बन्नेछन्। मूसा मार्फत परमेश्वरले तिनीहरूलाई दासत्वबाट छुटकारा दिनुभयो, तिनीहरूको उत्तराधिकारको भूमिमा जानको लागि, जुन देश अब्राहम घुम्दै थिए। पापको दास भएको दुष्टताको बीचमा यो पृथ्वीमा हाम्रो छोटो बसाइसँग मिल्दोजुल्दो छ। ख्रीष्टद्वारा परमेश्वरले हामीलाई आज्ञाकारी र विश्वासयोग्य जीवनद्वारा पापको दासत्वबाट स्वर्गको घरमा छुटकारा दिनुहुनेछ। त्यो टाढाको देश इजिप्टमा तिनीहरूको यात्रा याकुबका छोराहरूले कान्छो भाइ जोसेफलाई गरेको कायरतापूर्ण कार्यबाट सुरु भयो, जब उनीहरूले अब्राहमको जेठो छोराको सन्तान इस्माएलीहरूको समूहलाई बेचे। तिनीहरूले उसलाई एक साधारण दासको रूपमा बेचिदिए र त्यसपछि याकुबलाई धोका दिए कि जोसेफलाई जङ्गली जनावरले मारेको थियो। याद गर्नुहोस्, याकुबले आशिष पाउनको लागि आफ्नो बुबालाई पनि धोका दिएका थिए। जोसेफ परमेश्वरप्रति वफादार रहे र परमेश्वरले अब्राहमका सन्तानबाट एउटा शक्तिशाली राष्ट्र सिर्जना गर्ने योजनामा उहाँलाई प्रयोग गर्नुभयो। सर्वशक्तिमान परमेश्वरको सत्ता सृष्टि गरिएका चीजहरूको पूजा गर्ने मानिसहरूको बीचमा वर्षौंको दासत्वपछि यो हुनेछ। इजिप्टमा 400 वर्षपछि मोसाको जन्म भयो। तिनका आमाबाबुले बच्चालाई मार्ने फारोको आदेशलाई अस्वीकार गरे र उनीहरूले उसलाई लुकाए। तिनीहरूले परमेश्वरको अनाज्ञाकारी हुनुको सट्टा फारोको आज्ञा पालन गर्न इच्छुक भएर धार्मिक रूपमा काम गरे। विश्वासले मोसाका आमाबुबाले तिनलाई जन्मेपछि तीन महिनासम्म लुकाएर राखे किनभने उनीहरूले देखे कि उनी कुनै साधारण बालक थिएनन् र उनीहरू राजाको आदेशदेखि डराउँदैनन्। मोसालाई फारोकी छोरीले फेला पारेकी थिइन् जसले उनीमाथि दया देखाइन्। मोसाकी बहिनीले आफ्नी आमालाई बोलाइन् र फारोकी छोरीले तिनलाई भनिन्, यो बच्चालाई लिएर मेरो लागि यसलाई स्याहार देऊ र म तिमीलाई पैसा दिनेछु। त्यसकारण त्यस स्त्रीले बच्चालाई ल्याइदियो र जब बच्चा ठूलो भयो उसले उसलाई फिरुनकी छोरी कहाँ लैजायो र उसले उसको नाउँ मोसा राख्यो। मैले उसलाई पानीबाट निकाले। विश्वासले मोसा हुर्किसकेपछि फारोकी छोरीको छोरा भनेर चिनिन् इन्कार गरे। उसले छोटो समयको लागि पापको सुख भोग्नुको सट्टा परमेश्वरका मानिसहरूसँग दुर्व्यवहार गर्न रोजे। ख्रिष्टको खातिर मिश्रको खजाना भन्दा ठूलो, किनभने उहाँले आफ्नो इनामको लागि हेर्दै हुनुहुन्थ्यो। राजाको क्रोधको डर नमानेर उहाँ अदृश्य हुनुहुन्थ्यो। 40 वर्षसम्म मिश्रीहरूको सबै तरिकामा तालिम प्राप्त गरिसकेपछि परमेश्वरले मोसालाई अब्राहम, इसहाक र याकुबलाई लामो समय अघि प्रतिज्ञा गरिएको भूमिमा दासत्वको बन्धनबाट अब्राहमका सन्तानहरूलाई नेतृत्व गर्न बोलाउनु अघि अर्को 40 वर्ष गोठालाको रूपमा तालिम दिनुभयो। त्यसकारण परमेश्वरले फिरोह कहाँ मोसा र हारूनलाई पठाउनुभयो र फारोलाई इस्रायलीहरूलाई गएर उहाँको आराधना गरून् भनी आग्रह गर्नुभयो। परमेश्वरले फिरौन र मिश्रीहरूलाई विनाशभन्दा आज्ञाकारिता रोज्ने 10 अवसरहरू दिनुभयो। फिरौनले परमेश्वरको शक्तिलाई चिन्न थालेको देखियो, तर हरेक गुज्रिरहेको अवसरसँगै उहाँलाई इन्कार गर्न सजिलो भयो। आफ्नो जेठो छोराको मृत्युपछि उहाँले इस्रायलीहरूलाई छोड्न भन्नुभयो। तिनीहरू गए, तर उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो र तिनीहरूलाई दासत्वमा फिर्ता ल्याउन तिनीहरूको पछि लागे। यो लाल समुद्रमा थियो कि इस्रायलीहरूले परमेश्वरको आज्ञा पालन गर्ने वा दासत्वमा फर्कने छनौट गर्नुपर्थ्यो। त्यहाँ पनि फारो र उसको सेनालाई समुद्रको पानीमा गाडिएको थियो। अर्कोतिर दासत्वबाट मुक्त नयाँ राष्ट्रको उदय भयो। तिनीहरूको विश्वास कमजोर भएकोले तिनीहरू तुरुन्तै कनानमा प्रवेश गरेनन्। तिनीहरूले परमेश्वरमा भरोसा गर्ने यहोशू र कालेबको रिपोर्टलाई अस्वीकार गरे। तिनीहरूले आफ्नो प्रतिज्ञा गरिएको भूमिको आज्ञा पालन गर्न र दाबी गर्न तयार हुन 40 वर्ष लाग्यो। यद्यपि यो भूमि उनीहरूलाई ईश्वरको अनुग्रहले दिइएको थियो, उनीहरूले त्यहाँ बस्नको लागि परमेश्वरका शत्रुहरूसँग लड्नु परेको थियो। फलस्वरूप तिनीहरू उजाड स्थानमा प्रतिज्ञा गरिएको भूमिको नजिक 40 वर्षसम्म प्रतिज्ञा गरिएको भूमिमा कहिल्यै पस्न सकेनन्। 20 भन्दा माथिका सबै पुरुषहरू जोसुआ र कालेब बाहेक मरेसम्म उनीहरूलाई प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न दिइनेछ। मोसालाई परमेश्वरले तिनीहरूलाई कनानमा लैजान निषेध गर्नुभएको थियो। बरु मोसाको विश्वासी सहयोगी यहोशू थिए। एकपटक तिनीहरूले परमेश्वरमा आफ्नो विश्वास राखे र उहाँको आज्ञा पालन गरेपछि तिनीहरूलाई आफ्नो प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न अनुमति दिइयो। यो पनि पापबाट हाम्रो उडान जस्तै हो। ख्रिष्टको क्रुसमा हामीले निर्णय गर्नुपर्दछ र नयाँ सृष्टिको रूपमा उठ्नको लागि बप्तिस्माको पानीमा हाम्रो पापी मालिकलाई गाड्नुपर्छ। पावलले रोमीछमा भनेका छन्, ख्रिष्ट येशूमा बप्तिस्मा लिएका हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका छौँ भनी के तपाईँलाई थाहा छैन? त्यसकारण हामी उहाँसँगै मृत्युमा बप्तिस्माद्वारा गाडियौँ, ताकि जसरी ख्रिष्ट पिताको महिमाद्वारा मृत्युबाट बौरी उठ्नुभयो, हामी पनि नयाँ जीवन जिउन सकौँ। यदि हामी उहाँको मृत्युमा उहाँसँग यसरी एकताबद्ध भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि उहाँसँग एकताबद्ध हुनेछौँ। किनकि हामी जान्दछौँ कि हाम्रो पुरानो आत्मा उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई हटाइयोस्, ताकि हामी अब पापको दास नबनौँ, किनभने जो कोही पनि मरेको छ पापबाट मुक्त भएको छ। हामी पनि आज्ञाकारी विश्वास हुनुपर्छ र हाम्रो प्रतिज्ञा गरिएको भूमि स्वर्गमा प्रवेश गर्न परमेश्वरसँग मेलमिलाप हुनुपर्छ। तिनीहरूको प्रतिज्ञा गरिएको भूमिमा जाँदा परमेश्वरले इस्रायलीहरूलाई आशिषका धेरै चमत्कारहरू गर्नुभयो, जसमा सबैभन्दा प्रमुख भनेको अब्राहमलाई वर्षौँ अघि प्रतिज्ञा गरिएको भूमितर्फ लाखौँ दासहरूको नेतृत्व गर्नु हो। तिनीहरूले मिश्र छोडेको 3 महिनापछि र अब्राहमलाई परमेश्वरको प्रतिज्ञाको लगभग 400 वर्षपछि तिनीहरूले सिनाईमा छाउनी हाले। यहाँ परमेश्वर देखा पर्नुभयो मोसालाई उहाँका आज्ञाहरू सुनाउँदै। परमप्रभुले मोसालाई भन्नुभयो, पहाडमा म कहाँ आऊ र यहाँ बस, र म तिमीलाई ढुङ्गाका पाटीहरू दिनेछु, तिनीहरूको निर्देशनको लागि मैले लेखेका व्यवस्था र आज्ञाहरू। हामी तिनीहरूलाई तल संक्षेपमा 10 आज्ञाको रूपमा उल्लेख गर्दछौँ। मेरो अगाडि तिमीहरूका अरू कुनै देवताहरू हुने छैनन्। तिमीले आफ्नो लागि मूर्ति नबनाऊ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थको प्रयोग नगर्नु। सबात दिनलाई पवित्र राखेर सम्झनुहोस्। आफ्नो बुबा र आमाको आदर गर। तिमीले हत्या नगर्नु। तिमीले व्यभिचार नगर। तिमीले चोर्नु हुँदैन। तिमीले आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही दिनुहुँदैन। तिमीले आफ्नो छिमेकीको कुनै पनि कुराको लोभ नगर। तिमीहरूलाई फेरि पढ्नुहोस् र याद गर्नुहोस् कि तिनीहरू कानुन नियमहरू गर्नका लागि चिजहरू र गर्न नहुने कुराहरू हुन्। के तपाईँले क्षमा वा विश्वासको कुनै कथन फेला पार्नुभयो? होइन। के तपाईँले याद गर्नुभयो कि एक वा दुईले मात्र मानिसको हृदय, दिमाग वा उसको मनोवृत्तिसँग व्यवहार गरेको छ? होइन। यो करार हामीलाई ख्रीष्टमा ल्याउनको लागि डिजाइन गरिएको थियो र हिब्रूहरूमा भनिएझै एउटा नयाँद्वारा प्रतिस्थापित गरिएको छ, एउटा करार जसले दुष्टतालाई क्षमा गर्छ। किनकि यदि त्यो पहिलो करारमा केही गल्ती नभएको भए अर्कोको लागि कुनै ठाउँ खोजिने थिएन। तर परमेश्वरले मानिसहरूको गल्ती भेट्टाउनुभयो र भन्नुभयो, समय आउँदैछ, परमप्रभु घोषणा गर्नुहुन्छ, जब म परमेश्वरसँग नयाँ करार गर्नेछु। इस्रायलको घराना र यहुदाको घरानासँग मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करार जस्तो हुनेछैन जब मैले तिनीहरूलाई मिश्रबाट बाहिर लैजान तिनीहरूको हात समातेको थिएँ, किनभने तिनीहरू मेरो करारप्रति वफादार रहेनन् र म पछि हटे। तिनीहरूबाट परमप्रभु घोषणा गर्नुहुन्छ, त्यो समयपछि म इस्रायलको घरानासँग बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ। म मेरा नियमहरू तिनीहरूको दिमागमा राख्नेछु र तिनीहरूको हृदयमा लेख्नेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अब उपरान्त कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्नो भाइलाई परमप्रभुलाई चिन्नुहोस् भनेर सिकाउने छैन, किनकि तिनीहरूमध्ये सानादेखि ठुलासम्म सबैले मलाई चिन्नेछन्, किनकि म तिनीहरूका पापहरू क्षमा गर्नेछु, थप छैन। यस करारलाई नयाँ भनेर सम्बोधन गरेर उहाँले पहिलोलाई अप्रचलित बनाउनु भएको छ र जुन अप्रचलित र बुढ्यौली छ त्यो चाँडै हराउनेछ। जब येशु आउनुभयो उहाँले पश्चात्तापको सन्देश, परमेश्वरको अनुग्रह र विश्वास, प्रेम र मेलमिलापको सन्देश प्रचार गर्नुभयो। उहाँको लक्ष्य मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु र उहाँको काम पूरा गर्नु थियो। उहाँमा विश्वास गर्ने र तिमीलाई सुम्पिएको शिक्षाको स्वरूपलाई पूर्ण हृदयले पालन गर्ने सबैलाई हाम्रा पापहरूको प्रायश्चितको बलिदानको रूपमा स्वेच्छाले आफ्नो जीवन अर्पण गरेर उहाँले पापको क्षमाको लागि बाटो खोलिदिनुभयो। यो विश्वास आउनुभन्दा पहिले हामी व्यवस्थाद्वारा कैदी थियौँ, विश्वास प्रकट नहुन्जेल बन्दीमा थियौँ। त्यसैले विश्वासद्वारा धर्मी ठहरिन सकौँ भनेर हामीलाई ख्रीष्टमा डोर्याउनको लागि व्यवस्थाको जिम्मा दिइएको थियो। अब त्यो विश्वास आएको छ, हामी अब कानुनको निगरानीमा छैनौँ। अनि तिमीहरूका अपराधहरू र तिमीहरूको शरीरको बेखतनामा मरेका छौ, उहाँले तिमीहरूका सबै अपराधहरू क्षमा गरिदिनुभएको छ। हाम्रो विरुद्धमा भएका आवश्यकताहरूको हस्तलेखनलाई मेटाएर उहाँसँगै जीवित पार्नुभएको छ। क्रुसमा किला लगाएर बाटोबाट हटाइदिएको छ। परमेश्वरको प्रेम र कृपाले उहाँको पुत्रमा सिद्ध रगत बलिदान प्रदान गर्नुभयो। ख्रीष्टको मृत्युले नयाँ करार स्थापना गरियो जसले पश्चात्ताप र आज्ञाकारिताको आह्वान पालन गर्ने सबैलाई पापको क्षमा र पापबाट स्वतन्त्रता प्रदान गर्दछ। त्यसो भए स्वतन्त्रता दिने व्यवस्थाले न्याय गर्नेहरू जस्तै बोल्नुहोस् र व्यवहार गर्नुहोस्, किनकि दयाबिनाको न्याय दया नगर्नेहरूलाई देखाइनेछ। दयाले न्यायमाथि विजयी हुन्छ। इजिप्टको दासत्वबाट छुटकारा पाएपछि र दूध र मह बग्ने भूमि प्राप्त गरेपछि इजरायललाई परमेश्वरले चुनेका न्यायाधीशहरूद्वारा शासन गरिएको थियो। तर इसरायलीहरू वरपरका सबै राष्ट्रहरू जस्तै हुन चाहन्थे। तिमीहरूले परमेश्वरलाई अस्वीकार गरेर राजा चाहन्थे। त्यसैले परमेश्वरले तिनीहरूलाई एक राजा दिनुभयो, साउल। उसले जनताको इच्छा अनुसार शासन गर्यो। परमेश्वरको आज्ञाकारी सेवकको रूपमा भन्दा रायद्वारा शासन गर्नुहोस्। त्यसकारण समुएलले परमेश्वरको निर्देशनमा दाउदलाई राजाको रूपमा अभिषेक गरे, जसले उहाँको आज्ञा पालन गर्नेछ। धेरैचोटि दाउद साउलबाट भाग्नु परेको थियो, किनभने साउलले उसलाई मार्न चाहने एक साधारण अपराधीले जस्तै उसलाई खोज्दै थिए। यद्यपि यसको बावजुद दाउदले परमेश्वरको अभिषिक्त विरुद्ध केही गर्न इन्कार गरे। साउलको मृत्युपछि दाउद राजा भए। परमेश्वरले दाउदको बारेमा यसो भन्नुभयो, साउललाई हटाएपछि उहाँले दाउदलाई तिमीहरूको राजा बनाउनुभयो। उहाँले तिनको बारेमा गवाही दिनुभयो, मैले यिसैको छोरा दाउदलाई मेरो आफ्नै मनको मानिस पाएको छु, उसले मैले चाहेको सबै कुरा गर्नेछ। यस मानिसको सन्तानबाट परमेश्वरले इसरायलमा मुक्तिदाता येशूलाई ल्याउनु भएको छ, जसरी उहाँले प्रतिज्ञा गर्नुभएको थियो। एकपटक डेभिडका मानिसहरू एक धेरै धनी मानिसको बगालमा थिए र त्यहाँ हुँदा तिनीहरूले उहाँको रक्षा गर्दै उहाँका गोठालाहरूलाई दुर्व्यवहार गरेनन् वा उहाँको कुनै पनि चिज लिनुभएन। पछि डेभिड नजिकै थिए, तिनका मानिसहरू बोकाएका थिए र खानाको खाँचो थियो, त्यसैले डेभिडले सहयोगको लागि अनुरोध गरे। तर नाबाल आफ्नो खराब व्यवहारको लागि चिनिने एक मूर्ख मानिसले कठोर र अपमानजनक तरिकामा दाउदको अनुरोधलाई अस्वीकार गरे। दाउद धेरै क्रोधित भए, तिनलाई मार्न चाहन्थे, तर तिनले पश्चाताप गरे, परमेश्वरलाई आफ्नो न्याय गर्न अनुमति दिनुभयो। तर दाउदको जीवनमा सबै कुरा ईश्वरीय थिएन। आफ्नो सेनासँग लड्नुको सट्टा उनी घरमै बसे। त्यहाँ तिनले एउटी सुन्दर स्त्रीलाई देखे, तिनका लागि कामना गरे र तिनलाई व्यभिचार गर्न पठाए। उनी गर्भवती थिइन् भनेर थाहा पाएर दाउदले आफ्नो पाप ढाक्न आफ्नो पतिको हत्या गर्न आदेश दिए। भयानक हो, भगवान्लाई मन पराउने होइन। दाउद शारीरिक सन्तुष्टि चाहन्थे र प्रलोभनमा झुन्डिए। यो पापको लागि उसले धेरै कष्ट भोग्यो। तर जब परमेश्वरबाट आएको सन्देशवाहक नेथानसँग सामना भयो, उहाँले आफ्नो दुष्टता स्वीकार गर्नुभयो, पश्चाताप गर्नुभयो र क्षमाको लागि बिन्ती गर्नुभयो। क्षमा भए तापनि तिनले आफ्नो पापपूर्ण कार्यहरूको नतिजा भोग्नुभयो। निस्सन्देह उसको हृदयको मनोवृत्ति, उसको पश्चाताप र परमेश्वरसँग मेलमिलाप गर्नको लागि क्षमाको इच्छाको कारणले गर्दा परमेश्वरले भन्नुहुनेछ, मैले जेसीको छोरा दाउदलाई भेट्टाए, मेरो आफ्नै हृदयको मानिस, जसले मेरो सबै इच्छा पूरा गर्नेछ। आज सबैको अवस्था यही हो। हामी सबैले पाप गरेका छौँ, हाम्रो पापप्रति उचित मनोवृत्ति चाहिन्छ र परमेश्वरसँग मेलमिलाप गर्न आवश्यक छ। परमेश्वरले दाउदलाई प्रतिज्ञा गर्नुभयो कि उहाँका सन्तानहरू मध्ये एकले उहाँको सिंहासनमा सधैँभरि बस्नेछ, येशु ख्रीष्ट, जसको राज्यको अन्त्य हुने छैन। राजाहरूको शासनकालमा हामीले अगमवक्ताहरू भनेर सम्बोधन गर्ने मानिसहरू मार्फत परमेश्वरले आफ्नो सन्देश पठाउनुभयो। सबै अगमवक्ताहरूले इजरायलका सन्तानहरूलाई परमेश्वरको सन्देश सुनाए, तर सबैले आउँदै गरेको मसीहको बारेमा भविष्यवाणी गरेनन्। सयौँ वर्षमा र विभिन्न अगमवक्ताहरूद्वारा 50 बढी भविष्यवाणीहरू रेकर्ड गरिएका छन्, ती सबै येशूमा पूरा भएका थिए। केही अगमवाणीहरू तिनीहरूको नयाँ नियम पूरा भएपछि तल सूचीबद्ध छन्। अगमवाणी मलाकी 3:1, दायाँ बायाँ हेर्नुहोस्, म मेरो दूत पठाउँदैछु र उसले मेरो अगाडि बाटो तयार पार्नेछ। तब अचानक तिमीहरूले खोजिरहेका परमप्रभु उहाँको मन्दिरमा आउनुहुनेछ। उहाँ बाचाको दूत हुनुहुन्छ, जसलाई तपाईँले चाहनुहुन्छ। दायाँ बायाँ हेर्नुहोस्, उहाँ आउँदै हुनुहुन्छ। स्वर्गीय सेनाहरूका परमप्रभु भन्नुहुन्छ। पूर्ति मत्ती 2:2, राजा हेरोदको समयमा यहुदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वका ज्ञानीहरू यरुसलेममा आएर सोधे, यहुदीहरूका राजाको जन्म भएको उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ र आएका छौँ उहाँको पूजा गर्न। अगमवाणी उत्पत्ति 49:10, राजद यहुदाबाट हट्ने छैन, न त शासकको लौरो उसको खुट्टाको बीचबाट, जबसम्म उसलाई कर प्राप्त हुँदैन र मानिसहरूको आज्ञापालन उहाँलाई हुनेछ। पूर्ति लुका 3:23-38, येशूको वंशावलीले आदमसम्म दाउदको माध्यमबाट उहाँको वंशलाई पत्ता लगाइरहेको छ। भविष्यवाणी यर्मिया 23:5, हेर, दिनहरू आउँदैछन्, परमप्रभु घोषणा गर्नुहुन्छ, जब म दाउदको लागि एक धार्मिक शाखा खडा गर्नेछु र उसले राजाको रूपमा शासन गर्नेछ र बुद्धिमानी व्यवहार गर्नेछ र देशमा न्याय र धार्मिकता कार्यान्वयन गर्नेछ। पूर्ति मत्ती 1:1, यो दाउदका छोरा अब्राहमका छोरा येशु मसीहको जीवनको अभिलेख हो। भविष्यवाणी यसैया 7:13-14, अनि उहाँले भन्नुभयो, त्यसो भए हे दाउदको घराना, सुन, के तिमीहरूले मेरा परमेश्वरलाई पनि थाकेका मानिसहरूलाई थाकाउनु धेरै सानो छ? त्यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन् र जन्माउने छिन् छोरा, र उसको नाम इम्मानुएल राख्नेछ। पूर्ति मत्ती 1:18, अब येशू मसीहको जन्म यसरी भयो। जब उनकी आमा मरियम जोसेफसँग बिहे भएको थियो, तिनीहरूसँगै बस्नु अघि उनी पवित्र आत्माद्वारा गर्भवती भएको पत्ता लाग्यो। अगमवाणी मिका 5:2। तर तिमी हे बेथलेहेम एफ्राथा, जो यहुदाका कुलहरूमध्ये हुनको लागि एकदमै सानो छौ, तिमीबाट मेरो निम्ति एकजना इस्रायलमा शासक हुन आउनेछ, जसको आगमन पुरानो समयदेखि नै हो। पूर्ति मत्ती 1:1। यो अब्राहमका छोरा बेथलेहेम दाउदका छोरा येशु मसीहको जीवनको अभिलेख हो। भविष्यवाणी जकरिया 9:9। हे सियोनकी छोरी, अति आनन्द गर। ए यरुसलेमकी छोरी, ठूलो स्वरले करा। हेर, तिम्रो राजा तिमी कहाँ आउँदैछन्। धर्मी र मुक्ति पाएको उहाँ हो, नम्र र गदामा चढेको गदाको बछोरामा। पूर्ति मत्ती 21:7। चेलाहरू गए र येशूले तिनीहरूलाई तोकेबमोजिम गरे र गदा र गदा ल्याए र तिनीहरूको लुगा लगाइदिए र उहाँ त्यसमा बस्नुभयो। भविष्यवाणी यसैया 53:5। तर उहाँ हाम्रा अपराधहरूका लागि घाइते हुनुहुन्थ्यो, उहाँलाई हाम्रा अधर्महरूका लागि कुचो लागेको थियो। हाम्रो शान्तिको दण्ड उहाँमाथि थियो र उहाँका धारहरूले हामी निको भएका छौँ। पूर्ति मत्ती 27:26। त्यसपछि तिनले तिनीहरूलाई बरब्बालाई छोडिदिए, तर येशूले कोर्रा लगाउनुभयो र क्रुसमा टाङ्न सुम्पनुभयो। भविष्यवाणी यसैया 53:7। ऊ थिचोमिचोमा परेको थियो र उसलाई कष्ट दिइयो, तर उसले आफ्नो मुख खोलेन। त्यसले मार्न लगाइने भेडाझै र त्यसको उन कत्रनेहरूका सामु चुपचाप बसेको भेडाझै उसले मुख खोलेन। पूर्ति मत्ती 27:12-14। जब येशूलाई प्रधान पूजाहारीहरू र एल्डरहरूले दोष लगाइरहनु भएको थियो, उहाँले कुनै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई सोधे, तिनीहरूले तिम्रो विरुद्धमा कति आरोपहरू ल्याइरहेका छन्, के तिमीले सुन्दैनौ? तर येशूले कुनै जवाफ दिनुभएन, त्यसैले राज्यपाल धेरै छक्क परे। भविष्यवाणी यसैया 53:9। अनि तिनीहरूले दुष्ट र धनी मानिससँग उसको मृत्युमा उसको चिहान बनाए, यद्यपि उसले कुनै हिंसा गरेको थिएन र उसको मुखमा कुनै छल थिएन। पूर्ति मत्ती 27:57-59। त्यो साँझपछि अरिमथियाबाट एक धनी मानिस आइपुगे। उसको नाम जोसेफ थियो र उहाँ येशूको चेला बनेका थिए। तिनी पिलातस कहाँ गए र येशूको शव मागे र पिलातसले यो गर्न आदेश दिए। त्यसैले योसेफले लास लिएर सफासुती कपडामा बेरे। त्यसपछि उसले चट्टानबाट काटेको आफ्नै नयाँ चिहानमा राख्यो। चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा घुमाएपछि उहाँ त्यहाँबाट निस्कनुभयो। यो ख्रिष्ट हुनुहुन्थ्यो, पाप बिना पूर्णतया परमेश्वरको आज्ञा पालन गर्दै स्वेच्छाले हाम्रो लागि प्रायश्चितको बलिदानको रूपमा आफ्नो जीवन दिनुभयो, यसरी दाउद र अब्राहमलाई परमेश्वरको प्रतिज्ञा पूरा गर्दै। आज मानव जाति पापको बन्धनमा छ। हामी ख्रिष्टको रगतद्वारा पापको बन्धनबाट मुक्त भएका छौँ। सधैँ परमेश्वरका शत्रुहरूसँग लड्दै हाम्रो प्रतिज्ञा गरिएको भूमि स्वर्गमा पुग्नको लागि निरन्तर आज्ञाकारिता र विश्वासयोग्यता चाहिन्छ।